الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على سيد الأنبياء والمرسلين، سيدنا ونبينا وحبيبنا وشفيعنا محمد وآله وأصحابه أجمعين. أما بعد، فن عبد الله بن عمرو بن العاص رضي الله تعالى عنهما قال: قال رسول الله صلى الله تعالى عليه وسلم: الراحمون يرحمهم الرحمن تبارك وتعالى، ارحموا من في الارض يرحمكم من في السماء. في السند المتصل منا الى الامام الهمامي الحافظ الحجه امير المؤمنين في الحديث ابي عبد الله محمد بن اسماعيل البخاري رحمه الله تعالى ونفعنا بعلومه، قال: بسم الله الرحمن الرحيم، باب كيف كان بدء الوحي الى رسول الله صلى الله عليه وسلم. وقول الله عز وجل: انا اوحينا اليك كما اوحينا الى نوح والنبيين من بعده. وبه قال: حدثنا الهمادي قال حدثنا سفيان قال حدثنا يحيى بن سعيد بن الانصاري قال اخبرني محمد بن ابراهيم التيمي انه سمع القمط بن وقاص الليثي يقول: سمعت عمر بن الخطاب رضي الله تعالى عنه وعنه على المنبر يقول: سمعت رسول الله صلى الله عليه وسلم يقول: انما الاعمال بالنيات، وإنما لامرئ ما نوى، ومن كانت هجرته إلى دنيا يصيبها أو إلى امرأة ينكرها فهجرته إلى ما هاجر إليه. یہ آپ کا تعلیمی اعتبار سے آخری سال ہے، اور اس کی ایک خصوصیت یہ ہے کہ اب تک تو آپ مختلف سالوں میں جو نصاب کی کتابیں پڑھتے رہے، ایک ہی سال میں مختلف فنون کی کتابیں آپ کے پڑھائی جاتی تھیں. مثلاً مشکات کے سال میں آپ نے مشکات پڑھی، ہدایہ آخرین پڑھی، سر نصبہ پڑھی، الفوز القبیر پڑھی، جلالین پڑھی، کوئی حدیث کے اندر ہے، کوئی تفسیر میں ہے، کوئی اصول حدیث میں ہے، کوئی اصول تفسیر کے اندر ہے، مختلف فنون کی کتابیں آپ نے پڑھی. لیکن یہ سال جو ہے اس کی خصوصیت یہ ہے کہ اس میں صرف آپ حدیث کی کتابیں ہی پڑھیں گے، اسی لیے اس کو دورہ حدیث کہا جاتا ہے، گویا اس میں حدیث پاک بار بار پڑھی جاتی ہے. دورہ، بعض لوگ اس کو بولتے ہیں دوہرہ، یہ غلط ہے. دوہرہ تو ڈبل کے معنی میں آتا ہے، دورہ دور سے ہے، یعنی روزہ، یعنی دن بھر اس میں نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے پاکیزہ ارشادات کا گویا تکرار ہوتا ہے، اس معنی کر کے اس کو دور کے دورہ بولتے ہیں. دورہ حدیث یعنی حدیث کا تکرار، حدیثی کتابیں پڑھی جاتی ہیں. یہ اس سال کی خصوصیت ہے، اللہ تعالیٰ نے آپ کو حدیث پاک پڑھنے کا موقع عطا فرمایا، نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے پاکیزہ ارشادات کو آپ پڑھیں گے. ہمیں ان کو پڑھنے سے پہلے یہ سوچنا چاہیے کہ ہم تک یہ جو پہنچے ہیں، بڑی محنتوں اور بڑے مجاہدوں کے بعد ان تک یہ پہنچے ہیں. ہم تو ماشاء اللہ آسانی کے ساتھ چھپی چھپائی کتاب لے کر کے بیٹھ جاتے ہیں، پنکھوں کے نیچے بیٹھ کر کے آرام سے پڑھتے ہیں، لیکن شروعات جو اس کی ہوئی تھی، آپ جانتے ہیں نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم سے حضرات صحابہ نے ان آپ کے ان ارشادات کو سنا اور ان کو پھر نقل کیا، ان سے سن کر تابعین نے، تابعین سے ان کر تبع تابعین نے، سلسلہ اسی طرح وہاں سے آگے بڑھتا رہا. اور ان حضرات نے ان احادیث کو حاصل کرنے کے لیے اتنی مشقتیں اٹھائیں حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کا واقعہ اسی بخاری شریف میں آپ پڑھیں گے کہ فاقے پر فاقے چل رہے ہیں, حدیث کا جو ان کا شوق ہے اور ان کو گویا حدیث کا حاصل کرنے کا ایک جنون ہے. خود امام بخاری رحمۃ اللہ علیہ کتاب العلم میں مستقل باب قائم کیا ہے طلب حدیث کا جذبہ. حضور اکرم صلی اللہ علیہ وسلم نے اس کی شہادت دی. ایک مرتبہ ایک سوال کیا حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ, نبی کریم صلی اللہ علیہ وسلم نے ان کے اس سوال کا جواب دیا تو جواب دینے سے پہلے فرمایا کہ تمہاری طلب حدیث کو دیکھ کر مجھے یقین تھا کہ یہ سوال تم ہی کرو گے. بہرحال یہ حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ بس ہمیشہ نبی کریم صلی اللہ تعالیٰ وسلم سے لگے لپٹے رہتے تھے. حالانکہ جیسا کہ آپ جانتے ہیں وہ سن ہجری 7 میں فتح خیبر کے موقع پر نبی کریم صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوئے ہیں. ان کو 4 سال ہی ملے نبی کریم صلی اللہ علیہ وسلم کی صحبت میں رہنے کے لیے, لیکن 7 اس کے باوجود ان سے روایات جو منقول ہیں ایک بہت بڑا ذخیرہ. حضرات صحابہ میں سب سے زیادہ انہیں سے احادیث منقول ہیں اور ان کا حال یہ تھا تو وہ نبی کریم صلی اللہ علیہ وسلم کے ساتھ لگے لپٹے رہتے تھے, کوئی اور کام نہیں تھا. خود ان کے زمانے میں ان کی کثرت روایات کے پیش نظر لوگوں نے اس پر کچھ اپنے طور پر اعتراضات بھی کیے, یعنی لوگوں میں آپس میں کبھی کوئی چرچا کر لیا کرتا تھا کہ ابو ہریرہ اتنی کثرت سے روایتیں نقل کرتے ہیں, کوئی دوسرا صحابی اتنی کثرت سے نقل نہیں کرتا, ان کے پاس اتنی ساری حدیثیں کہاں سے آ گئی. تو خود حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ نے اس کا جواب دیا ہے کتاب العلم میں امام بخاری رحمۃ اللہ علیہ نے اس روایت کو نقل کیا ہے. وہ فرماتے ہیں کہ ہمارے انصاری بھائی جو ہیں لوگ یوں کہتے ہیں کہ ابو ہریرہ اس کثرت سے روایتیں کیوں نقل کرتے ہیں, ہمارے انصاری بھائی وہ تو کھیتی باڑی والے اپنے باغات میں اور کھیتی باڑی میں مشغول رہتے تھے, اور مہاجرین جو ہیں وہ تجارت پیشہ تھے اور اپنی تجارت کے اندر مشغول رہتے تھے. ابو ہریرہ جو ہے پیٹ بھر کر کے حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کی خدمت میں رہتا تھا اور آپ جو باتیں فرماتے تھے وہ نہیں سنتے تھے, میں سنتا تھا, وہ یاد نہیں رکھتے تھے میں یاد رکھتا تھا. پھر ایک موقع پر خود نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے فرمایا کہ آج اگر کوئی اپنی چادر آگے پھیلا لے گا اور میں جو کچھ کہوں گا اس کو سننے کے بعد اپنی چادر اپنے سینے سے نپٹا لے گا تو جو میں کہوں گا وہ کبھی بھولے گا. اس وقت صرف اب حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ ہی تھے اور ان کے لیے ہی گویا یہ ارشاد فرمایا گیا تھا, انہوں نے اس پر عمل کیا اور اس کے بعد وہ کہتے ہیں کبھی حضور صلی اللہ علیہ وسلم کے کسی ارشاد کو میں بھولا نہیں. بہرحال اور پھر اسی بنیاد پر وہ کہتے ہیں کہ اگر قرآن پاک کی وہ آیتیں دونوں نہ ہوتی ان الذین یکتمون ما انزلنا من البینات والہدا من بعد ما بیناہ للناس فی الکتاب ہم نے جو احکامات نازل کیے ہیں لوگوں کی رہنمائی کے واسطے, جو لوگ اس کو سیکھنے کے بعد چھپاتے ہیں تو باری تعالیٰ نے ان کے لیے وہی سنائی. اللہ تعالیٰ اور لعنت کرنے والے ان پر لعنت کرتے ہیں. البتہ ایسا کر چکنے کے بعد احساس ہوا اور توبہ کر لی, الذین تابوا واصلحوا اپنا حال ٹھیک کر لیا, وبینوا اور اب چھپانے کے بجائے ان احکامات لوگوں کے سامنے انہوں نے بیان کر دیے, وبلائک اتوب علیہم, باری تعالیٰ فرماتے ہیں میں ان کی توبہ کو قبول کروں گا اور وانت توبہ الرحیم. بہرحال حضرت ابو ہریرہ فرماتے ہیں کہ قرآن پاک کی جو آیتیں نہ ہوتی تو میں کبھی اس کثرت سے آیتیں ذکر نہ کرتا, لیکن یہ وحی سنائی گئی ہے. اس سے معلوم ہوا इन आयतों में सिर्फ कुरान पाक की आयतें मुराद और वो अहकाम जो कुरान में बात ताला की तरफ से नाजिल किए गए वही अहकाम मुराद नहीं है, बल्कि खुद नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने इशादा फरमाए वो भी इसमें दाखिल है। हालांकि अंदर तो इन लदीन यकून माँ अल्लाह में बैना तो बोलूँगा, क्योंकि हदीस पाक जो है वो कुरान पाक की तशरी और तफसीर है, उसमें जो हुक्म कुरान का है वही हदीस का है। दोबारा इन हजरात ने बड़ी मशक्क़तों मुजाहदों से ये हदीस हासिल किया। हज़रत अबू हुरैरा कहते हैं पाक से मेरा हाल ये होता था कि मैं बेहोश होकर वहाँ नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के मिंबर शरीफ और हुजरे शरीफा के दरमियान का जो जगह है जिसको रियाजुल जन्ना कहा जाता है वहाँ बेहोश होकर गिर जाता था, और लोग जो समझते थे कि ये इसके ऊपर जुनून है, यानी उसके ऊपर मिर्गी का दौरा पड़ा है। मिर्गी भी जुनूनी के किस्म करार दी गई है अतिबा के यहाँ, उनका लोग जो समझते कि मिर्गी की बीमारी की वजह से मैं बेहोश हो गया हूँ, और उस ज़माने में कोई आदमी मिर्गी की वजह से बेहोश होता था उसको होश में लाने के लिए, जैसे हमारे यहाँ कुछ सुंगाते हैं उसको उसको होश में लाने के लिए जो है लोग उसकी गर्दन के एक रग के ऊपर अपने पाँव का अंगूठा रखते थे, उस रग के दबने की वजह से उसकी बेहोशी ख़त्म होकर के वो होश में आ जाता था। तो हज़रत अबू हुरैरा रज़ी अल्लाह तआला अन्हु फरमाते हैं कि मैं भूख की वजह से बेहोश हो जाता था, लोग ये समझ कर कि इस पर मिर्गी का द्वारा पड़ा हुआ है, वो अपना पाँव मेरी गर्दन पर रखकर मुझे होश में लाने की कोशिश करते थे, और वो ये समझते थे कि ये जुनून है। ममा भी जुनून माँ हुआ इल्ला जू का मैं जुनून वनून कुछ नहीं, बल्कि ये भूख की वजह से कि बेहोशी के दौरे पड़ते थे। बहरहाल ये मशक्क़तें उन्होंने उठाई उसके लिए। हज़रत अब्दुल्लाह इब्न अब्बास रज़ी अल्लाह तआला अन्हुमा के मुतालिक है कि जब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की वफ़ात हुई उनकी उम्र 11-12 साल की थी, उन्होंने अपने हम उम्रों से कहा कि देखो हमें तो नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम की सोहबत उठाने और आपके इरशादात सुनने का जैसा मौका चाहिए वैसा मिला नहीं है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की वफ़ात हो गई, अब आपसे तो पैर उठाने से रहे, लेकिन आपके बड़े बड़े सहाबा जिन्होंने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के इरशादात को सुना है और महफूज रखा है वो अभी मौजूद हैं, हम उनसे इल्म हासिल कर सकते हैं। चुनांचे उनका मकसद ये था कि अपने हम उम्रों को मुतवज्जह करें इस बात की तरफ कि भाई ये मौका गनीमत समझ लो और इल्म हासिल करो। एक अंसारी कहते हैं कि जब उन्होंने ये बात कही तो मैंने कहा भाई ये इन लोगों की मौजूदगी में कौन हमसे पूछने आएगा, ये कैसी बातें करते हैं, लेकिन कहा वो बड़े समझदार थे, तो बड़े बड़े जब गुजर गए इंतकाल कर गए तो यही लोगों का मर्जा बने और लोगों के सवाल के जवाब दिया करते थे। वहा हजरात ने बड़ी मशक्क़तें उठाकर तकलीफें उठाकर मेहनतें और मुजाहदे करके ये इल्म हासिल किया और इस तरह आगे हमें पहुँचाया। मुहद्दिसीन के हालात पर खुद इमाम बुखारी रहमतुल्लाह अलैह एक मरतबा जो है वो वहाँ जब उनका क़याम बसरा में था सबक से गैराजी उनके साथियों ने सोचा कि ये शख्स कभी सबक से गैराजी तो रहता नहीं, क्या बात है, मालूम करो। चुनांचे वहाँ उनके क़याम गाह पर गए तो मालूम हुआ कमरे में वो अंदर लिबास कपड़े नहीं हैं, इसलिए वो सबक में हाजिर नहीं है। खैर तुम्हारा कहने का हासिल यह है कि ऐसी मशक्क़तें उठाकर इन हजरात ने किसी इल्म को हासिल किया है और हम तक पहुँचाने के लिए कोशिशें की हैं। हम तो बड़े आराम से बैठ करके इसको पढ़ते पढ़ाते हैं, ये भी अल्लाह का एक इनाम है हम पर कि हमें ऐसी मशक्क़तों में नहीं डाला, वरना मैं तो यही कहा करता हूँ कि अगर हमारे ज़माने में इल्म उसी तरह के मुजाहदों से हासिल किया हासिल होता या उसके बग़ैर इल्म हासिल न होता तो शायद किसी आलिम का मिलना मुश्किल था हमारे ज़माने में। खैर तुम्हारा ये अल्लाह ताला का बड़ा इनाम है जिसने आपको हमको अपने हबीब पाक से इरशादात से पढ़ने सुनने का मौका दिया, और ये बहुत बड़ी शहादत की बात है और हमें यूँ समझना चाहिए कि हम तो इसके अहल और लायक नहीं हैं। ये अल्लाह का फजल करम है, महज करम है कि उसने हमें ये चीज़ ये शहादत अता फरमाई। इससे दुआ भी यही करनी चाहिए, اللہ ہماری گندی زبانیں اس لائق نہیں ہیں, ہمارے گندے منہ اس لائق نہیں ہیں کہ تیرے نبی کا نام لیں. ہم کو تو اس کی بھی اجازت نہیں چاہیے تھی. ہمیں کوئی نہ تو اس کا استحقاق ہے نہ اس کی اہلیت. البتہ ہم محتاج ہیں, اور ہماری اسی احتیاط کو دیکھتے ہوئے اللہ کو ہمیں یہ چیز عطا فرما دے. انہیں بھی محتاجوں کی مدد کرنے کا حکم دیا ہے. ہم اس سے سوال کرتے ہیں دوبارہ, ہم اپنے آپ کو اس کا اہل نہ سمجھے, بلکہ ان کے تو اللہ نے بہت اپنے فضل و کرم سے یہ سعادت ہمیں عطا فرمائی. بہرحال اس کو پڑھنے کے لیے ہمارے اکابر نے اور اصلاف نے جو شرائط اور جو آداب بتلائے ہیں اس کا لحاظ ہونا چاہیے. باوضو کتاب میں سبق پڑھیں, اس کی کوشش ہونی چاہیے کہ بغیر وضو کے کبھی سبق نہ پڑھیں, حدیث کو حاصل نہ کریں. اگر شیخ نور اللہ مرتضی مولانا زکریا صاحب رحمۃ اللہ علیہ, انہوں نے خود اپنا واقعہ لکھا ہے آپ کہ میرے دورے کے ساتھ میرا ایک ساتھی تھا سہارنپوری کا رہنے والا, وہ بھی بڑے ذہین تھے دونوں ساتھی میں. تو ہم دونوں نے یہ طے کیا کہ ہم ایک تو یہ کہ کوئی حدیث استاد کے سامنے جو ہے پڑھی, استاد کے سامنے نہ سنی ہو ایسی نہیں, میں نے ہر حدیث استاد کے سامنے پڑھی جائے اور ہم سنیں. اس طرح گیا پابندی اور اہتمام کریں گے حاضری کا, اور ساتھ ہی ساتھ کوئی حدیث بغیر وضو کے نہیں سنی. اب دورے والے سال میں آپ جیسے دیکھیں گے آخری جب اوقات دنوں میں مسلسل کئی کئی گھنٹے تک اسباق ہوتے ہیں, اور اس کی وجہ سے درمیان میں کبھی وضو ٹوٹنے کی بھی نوبت آتی ہے. کہاں ہمارا جہاں سبق ہوتا تھا وہاں قریب ہی میں وضو کا انتظام تھا, روتے رکھے ہوئے رہتے تھے. کسی کا دونوں ساتھیوں نے طے کر لیا تھا کسی کا وضو ٹوٹ گیا, ذرا کونی مار دی اور جلدی سے اٹھا وضو کرنے کے لیے. وہ کونی مار کے اٹھا ادھر دوسرے ساتھی نے اس کا حضرت یہاں یہ اشکال ہے, ایسے سوال کھڑا کر دیا بلا وجہ. استاد کو الجھانے کے لیے اتنی دیر تک حدیث نہ بھی پڑھی جائے گی, استاد بات کریں گے تو وہ ان کی حدیث جو ہے ان کو سننے سے رہ نہ جائے. کیا ایک دو مرتبہ تو متوالی صاحب کے پاس سبق ہوتا تھا, ایک دو مرتبہ تو ایسا ہوا والد صاحب سمجھ گئے کہ کیا بات ہے کہ کوئی ایک میز سے اٹھتا ہے دوسرا فوراً سوال جڑ دیتا ہے. تو والد صاحب سمجھ گئے اس کے پھر تو یہ ہوتا تھا کہ کوئی گیا اگر رجوع کرنے کے لیے اور انہوں نے سوال کھڑا کر دیا, والد صاحب جواب میں کہتے تھے کہ ارے بھائی کہاں تمہارے اعتراض کا جواب دوں گا, کہ میں نے ایک سوال کیا اپنا دیے جانے پر. یہاں علامہ ابن حمام نے اس جگہ پر یہ بات کہی کہ آپ کے ابن حمام سے میں کہاں لڑتا رہوں گا, تو تمہارا ساتھی وضو کر کے آوے اتنی دیر میں قصہ سناتا ہوں. ہمارے کہنے کا آدمی ہے کہ وہ حضرات ایک چیز آدمی طے کر لے, سوچ لے کہ مجھے اس طرح میں اس علم کو حاصل کرنا ہے, اللہ تعالیٰ اس کے لیے بھی آسانیاں پیدا فرما دیتے. ابھی دو لوگ پہلے کی بات ہے, ہمارے ساتھی ہیں شاگرد ہیں, انہوں نے مجھے قصہ سنایا کہ گزشتہ تھا ان کے ساتھ پانچ دس جماعت میں دورہ پڑا, اس میں ایک تعلیم ہوا تھا, اس نے طے کیا تھا کہ میں پورا سال روزہ رکھوں گا, چنانچہ پورا سال روزہ رکھا, حدیث روزے کے ساتھ پڑھی اور اس شان سے روزہ رکھا تو اس کے روزوں کا پتہ اس کے ساتھیوں کو بھی نہیں چلا, اساتذہ کو بھی نہیں چلا, کسی کو پتہ بھی نہیں چلنے دیا کہ وہ روزے سے. اس طرح اس نے پورا سال حدیث اس شان سے پڑھی. ایسا نہیں ہے کہ یہ چیز کوئی ہم کہیں گے یہ تو پرانے قصے ہیں, نہیں, کبھی بھی کوئی کچھ کرنا چاہے تو کر سکتا ہے. تو انہوں نے ایک عجیب بات سنائی, جو انہوں نے اس لڑکے کے جو ہے جذبے کی اللہ تعالیٰ کے یہاں کتنی زیادہ رعایت تھی. ہمارے یہاں گزشتہ سال اسباب تو ہوتے نہیں, ہمارے یہاں آخری گھنٹے میں ہمارے اکابر کی سوانح وغیرہ سنائی جاتی تھی, بال لوگ تو روزانہ آتے تھے اور بعد اتوار کرو ذرا زیادہ لوگ آتے تھے. ان استاد نے اس طالب علم کو استاد نے سنایا کہ اس کی جماعت ان کی پڑھائی ہوتی تھی, دوسرے مدرسوں میں تو پڑھائی بند تھی تو پڑھائی ہوتی تھی, تو کہا کہ وہ اتوار کے روز وہ سب بچے یہاں آتے تھے ہمارے یہاں ڈھابے مدنی شریف میں, تو کہا وہ یوں سوچتا تھا کہ میں بھی جانا چاہتا ہوں لیکن میں اگر جاؤں گا تو आने जाने में सब साथी लोग हैं, कहीं नाश्ते की बात आएगी और जो है उनको ये पता चल जाएगा, तो मुझे कहना पड़ेगा कि मेरा रोजा है और मैं उसका इजहार करना नहीं चाहता। इसलिए दिल की ख्वाहिश के बावजूद कहा कि मैं नहीं आ पाता था, तो ख्वाब देखा, ख्वाब में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को देखा और साथ में मुझे भी देखा और फिर कहा कि तुम वहाँ जाना चाहो तो जाओ, हम देख लेंगे, है ना, तुम्हारे रोजे का किसी को पता नहीं चला। तो वो आया उस दिन और जब इसी तरह हुआ और वापसी में साथियों ने कहा चलो नाश्ता करो, अब इनके मुताबिक तुम ही चलिए, ये जवाब दे उससे पहले दूसरे साथी ने ये कह दिया भाई एजाम इसके रोजे रखता है आज तो 15 तारीख है, क्या रोजा होगा तो वो कहने का आज ही है कि आदमी आदमी एक चीज तय कर ले, अल्लाह ताला उस आना के मुताबिक उस पर अमल करने की तौफीक देते हैं। हमें भी हदीस को पढ़ने के मन है इन चीज़ों का इस्तेमाल करना चाहिए बावजूद रहने का, फिर ये कि जहाँ ये करीम सल्लल्लाहु तआला अलैहि वसल्लम का नाम मुबारक आवे तो उस वक्त फौरन दुरूद पढ़ा जाए। इसी हदीस में आता है के करीब क़यामत के लोग वो लोग होंगे जो आप पर कसरत से दूर पड़ने वाले होंगे, उसकी शरह करते हुए लिखा है कि मुराद हज़रत मुहद्दिसीन है कि वो हदीस पढ़ते हुए बार बार दुरूद पढ़ने की नौबत आप हदीस पढ़ेंगे, आप हदीस पढ़ेंगे तो एक हदीस के अंदर एक किताब में आप देख लीजिए दो दो सतर के बाद हुजूर सल्लल्लाहु अलैहि वसल्लम का नाम मुबारक आता है और दूर सही पढ़ने की नौबत आती है। तो हदीस पढ़ने वाले हजरात मुहद्दिसीन जो हैं वो जिस कसरत से दुरूद पढ़ते हैं किसी और को इतना दुरूद पढ़ने का मौका नहीं होता, इसलिए क़यामत के रोज़ हुजूर सल्लल्लाहु अलैहि वसल्लम सबसे ज़्यादा करीब होंगे। इसलिए दुरूद पढ़ने का भी अहतमाम करना चाहिए जब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का नाम मुबारक आए, और भी दूसरे जो आदाब हैं उनकी रियायत होनी चाहिए। खैर बहरहाल अल्लाह तआला ने आपको मौका दिया, ये किताब इस वक्त आपके सामने जो है जिसको इमाम बुखारी रहमतुल्लाह अलैह ने तरतीब दी है, तो ये जिसको हम बुखारी शरीफ के नाम से याद करते हैं अल जामिउल मुस्लिम सहीहुल मुख्तसर मिन उम्र रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम व सुननिही व अय्याम, तो उसका पूरा नाम है लेकिन इख्तिसार के साथ हम लोग उसको बुखारी शरीफ के नाम से तामीर करते हैं। और इमाम बुखारी रहमतुल्लाह ने इतना ज़्यादा अहतमाम किया इसके लिए कि 5,000 हदीसों का ज़खीरा उनको याद था, उसमें से 1,000 को अलग सबसे ज्यादा 5 लाख हदीस का ज़खीरा उनको याद था, उसमें से उन्होंने जो सबसे ज़्यादा सही थी ऐसी 1,00,000 अलग थी, फिर उनमें से इंतखाब करके अंदर इन्होंने उसको मेरा शामिल किया है। जब भी किसी हदीस को अंदर शामिल करने का वक्त आता था तो ताज़ा वसल करते थे, जो रकात जो है वो इस्तिखारे की पढ़ते थे और उसके मुताबिक दुआ करते थे और फिर भी इत्मीनान नसीब होता था तो उस हदीस को किताब के अंदर शामिल करते थे। इमाम बुखारी रहमतुल्लाह अलैह को हर हर हदीस को इस किताब में शामिल करने के लिए मुस्तकिल वसल का अहतमाम, और ये बात हमारे लिए तो मुमकिन नहीं है कि हमारा हर हदीस को पढ़ने के लिए गौसल करें, कम से कम जो है सबक के शुरू में गुसल नहीं तो वजू ही कर लें, इसका अहतमाम कर लें, तो वही हमारे लिए बहुत बड़ी सादत की बात हो जाएगी। इसलिए इसको बेवजू पढ़ने से बचने का अहतमाम होना चाहिए, बावजूद पढ़ेंगे तो बरकत होगी। और असल जो है इसमें नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का अकीदा इशादा, एक बात आप मेरी ध्यान से सुन, आमतौर पर तलबा जो हैं असातिज़ा जब हदीस पढ़ाते हैं तो असातिज़ा की तकरीर लिखने लिखाने के अंदर हदीस के अल्फाज को महफूज रखने और उसको सुनने का वो अहतमाम नहीं करते जो होना चाहिए। इसलिए कि असल तो ये हदीस पाक है और उसके अल्फाज, इन हजरात मुहद्दिसीन ने इन हदीस के अल्फाज को अपने असातिज़ा से सुना, अपने दिलो दिमाग में महफूज रखा, फिर उसको जो है अपनी किताबों में मुरतब करके उम्मत के सामने पेश किया, वो वहाँ ये तकरीरें होती لیے حدیث ہی پڑھی جا رہی ہے. حضور پاک صلی اللہ علیہ وسلم کے ارشادات کا پڑھنا سننا اور اس طرح گویا ہمارا ایک سلسلہ ہے سند کا. ہم نے اپنے استاد سے یہ بات سنی, یہ حدیث کتاب سنی یا ان کے سامنے پڑھی گئی, ان کی مجلس میں پڑھی گئی, ان کے شاگردوں نے پڑھی, وہ سن رہے تھے, انہوں نے اجازت دی, انہوں نے اپنے استاد سے ایک سند کا سلسلہ ہے, ہم بھی سنہری کڑی سے جڑ جائیں. یہ اصل چیز, اصل سعادت تو یہ ہے. یہ جو بحثیں ہوتی ہیں نا علمی بحثیں مسائل کے سلسلے میں, فلاں امام امام کے اختلافات اور فلاں امام نے یہ کہا, ان کے دلائل یہ ہیں, ہم ان کے دلائل کے لیے جوابات دیے گئے ہیں, یہ تو ساری ضمنی چیزیں ہیں. لیکن آج کل طلباء نے اسی کو اصل بنا دیا, اس کا نتیجہ یہ ہوتا ہے کہ اس کی مشغولی کے نتیجے میں ان احادیث کے کلمات اور الفاظ کی طرف جو توجہ دینی چاہیے وہ دیتے. ہمیں کوشش یہ کرنی چاہیے کہ ان احادیث کے کلمات کو سنیں. ہمارا ساتھی عبارت پڑھ رہا ہے لیکن ہم بھی برابر توجہ رکھیں ان الفاظ کو سننے کی, ہمارا کوئی لفظ اس طرح سنے بغیر نہیں رہنا چاہیے, تاکہ ہماری صنعت کا یہ تسلسل نبی کریم کس ملازم کی ذات بابرکات تک پہنچے. اور یہ گیا ہے کہ سلسلہ الذہب ہے, سنہری کڑی ہے, سنہری زنجیر ہے, اس کے ساتھ ہم بھی جڑ جائیں اور یہ برکات ہمیں بھی حاصل ہو. خالی کتاب دیکھنا مطالعہ کرنا یہ تو ویسے یہ تو مباحث ہیں, وہ تو آپ سبق میں نہ بھی بیٹھتے اور ان شروعات کو لے کر بیٹھ جاتے ہیں, ان کا مطالعہ کرتے ہیں, وہ بھی یہ چیز آپ کو حاصل. لیکن یہ سند والا تسلسل جب تک کہ استاد کے سامنے بیٹھ کر کے یہ پڑھیں گے نہیں, آپ کو آپ کا ساتھی پڑھ کر کے نہیں اس کو استاد کو سنائے گا, وہاں تک یہ چیز حاصل ہونے والی نہیں ہے. حقیقت تو یہ ہے کہ آج اس زمانے میں جو نئے آلات پیدا ہوئے ہیں, کمپیوٹر ہے, سی ڈیاں ہیں, بہت سے طلبا یہ سمجھتے ہیں کہ بھائی استاد کی تقریر سننے کی ان کی ضرورت نہیں ہے, بخاری شریف کی تقریر چھپی ہوئی ہے, فلانے بڑے مولانا بڑے مولانا کی چھپی ہوئی ہے, مفتی تقی صاحب کی چھپی ہوئی ہے, حضرت مولانا یونس صاحب کی چھپی ہوئی ہے, مفتی سعید صاحب کی چھپی ہوئی ہے, مجھے استاد کی تقریر سننے کی ضرورت نہیں ہے, میں اس میں دیکھ لوں گا اور مطالعہ کر لوں گا. مطالعہ کر لیں گے لیکن یہ جو تسلسل ہے, ایک تعلق ہے, وہ جوڑ, وہ نسبت حاصل ایک بات ہے. اور دوسری بات یہ بھی ہے کہ اللہ تبارک تعالیٰ کے یہاں جو ہے اللہ نے اس دنیا کو دار الاسباب بنایا, ہر چیز کے لیے کچھ نہ کچھ اسباب ہوا کرتے ہیں, ان اسباب کو آپ اختیار کریں گے تو وہ چیز حاصل ہو. آپ کو دودھ چاہیے, دودھ کہاں سے ملے گا؟ بھینس سے ملے گا, کہاں سے؟ گائے سے ملے گا, بکری سے ملے گا. اب آپ یوں سوچیں یہ کالی کالی بھینس, اس کا دودھ مجھے تو نہیں چاہیے, میں تو شیرنی سے لوں گا دودھ. لے لو بھی شیرنی سے ملتا ہو. قدرت کا نظام یہی ہے کہ اب انسان اب دودھ اگر لینا چاہتے ہیں تو یہ جانور ہیں وہاں سے. آپ کو آم چاہیے تو آم کے درخت سے ملے گا, کسی دوسری جگہ سے ملے گا. تو مطلب یہ ہے اس دنیا کو اللہ تعالیٰ نے دار الاسباب بنایا ہے, تو علم کے لیے اساتذہ کو سبب کے طور پر اللہ نے مقرر کیا ہے. اللہ تعالیٰ کی طرف سے اشارتاً اساتذہ کے قلوب کے اوپر علم کا فیضان ہوتا ہے, اور ان کے قلوب کے واسطے سے آپ کے قلوب کے اوپر علم کا فیضان ہوتا ہے. اس لیے جب تک کہ ان کی مجلس میں شرکت نہیں کریں گے, اور جب تک کہ ان آداب اور ان حقوق و حدود کی رعایت نہیں کریں گے جو ہمیں اسلام نے بتائی ہے, وہاں تک علم کی حقیقت اور علم کا نور حاصل ہونے والا نہیں. اس لیے یہ دھوکے میں مت رہنا, سازشیں ہیں, چھپکڑی ہیں, چڑیاں ہیں, یہ ہیں, یہ کر لیں گے ہم استاد کے پاس جانے. استاد کے ایسا ہی ہو, بہت سے لوگ استاد کو فقیر سمجھتے ہیں. میں نے دیکھا بڑے بڑے ذہین, ان کے دلوں میں استاد کے متعلق ذرا بھی حقارت کا جذبہ آیا محروم رہے, کوئی فیض ان کا جاری نہیں, استاد جیسا بھی ہو. لیکن اللہ تعالیٰ نے ہم تک علم آنے کے لیے اس کو کیا بنایا ہے؟ سبب بنایا ہے. اس لیے ہمیں اب ہم پر لازم ہو گیا کہ ہم اس کا احترام کریں اور اس کے حقوق کی ادائیگی کا احترام کریں, بھلے कुछ बातें हमें उसके मुकाबले में ज्यादा समझ में आती है। अलमतः कोई चीज ऐसी होती है उस्ताद की तरफ से भी तसाम हो जाता है, तालिब उसकी तसाम के जब नतीजे में तालिब को यह गलत फहमी हो जाती है कि मैं उस्ताद से ज्यादा समझता हूँ, वो भी कोई उस्ताद से ज्यादा समझदार हो तो गलत की बात नहीं हो सकता है। से साबित है अगर गंगोई रमी ग्रुप मुबल लगी इला मन हुआ अब कौम अब अवायुन का माना है किसी चीज को समझ करके सुनना और महफूज रखना। तो बहुत सी हदीसें ऐसी होती है कि हदीस पहुंचाने वाले के मुकाबले में जिसको पहुंचाई गई है उस्ताद आपको हदीस पहुंचा रहे हैं, जिसको पहुंचाई गई है वो उसको ज्यादा महफूज रखता है और साथ ही ज्यादा समझता है। तो हज़रत गंगोई रहमतुल्लाह ने इससे इस्तेदलाल किया है, इससे मालूम हुआ कि शागिर्द उस्ताद से ज्यादा होशियार हो सकता है, ना नहीं होशियारी का इनकार नहीं किया जा सकता, लेकिन शागिर्द का फैज उसी वक्त जारी होगा जबकि वो अपने उस्ताद की आदत का लिहाज करेगा। खुदा न खास्ता अल्लाह की दी हुई होशियारी इस जहानत इस हफ्जे के वजह से उस्ताद के मुतालिक दिल में जर्रा बराबर भी तहकीर कर बात आई मालूम उसका फैद जारी नहीं। हमने बहुत सौ को देखा है तो उससे कोई फायदा नहीं हुआ किसी को, बल्कि खुद उसकी जात को भी उस दिल में से फायदा नहीं पहुँचा दूसरों को तो क्या पहुँचता। इसलिए ये बात जरूर याद रखिए तो अपने साथीदा का अदब व एहतराम उसके बगैर ये ईमान आने वाला नहीं, इससे उसका भी लिहाज किया जाए। बारह ये सारी चीज़ें हैं इसकी तरफ तवज्जो होनी चाहिए। इमाम बुखारी रहमतुल्लाह अलैह उन्होंने अहादीस को जमा करके आपके सामने पेश किया है जैसा कि अभी मैंने कहा, तो बड़ा अहतमाम किया अहादीस को पेश जमा करने के लिए। वैसे उनके असातिज़ा की तादाद 1080 बताई जा रही है। हमारे ज़माने में तो कोई मदरसे हर साल नया मदरसा बन ले तो भी की तादाद इतनी बनने वाली, उस जमाने में जो तरीका था इल्म हासिल करने का उसके पेश नज़र यहाँ उनकी तादाद हुई। इस ज़माने में अब वो मुमकिन नहीं रहा, लेकिन बहरहाल 1080 असातिज़ा से इल्म हासिल किया और फिर उन अहादीस को यहाँ अपनी किताब में उन्होंने तरतीब के साथ पेश किया और उसके लिए कितना ज़्यादा अहतमाम किया, कितनी मशक्क़तें उठाई और जो है 16 साल में उन्होंने इस किताब को मुरतब किया। 16 साल में जैसे इमाम बुखारी रहमतुल्लाह अलैह की विलादत जो है सनी 194 में 13 शव्वाल 194 हिजरी के अंदर जुमा के दिन बुखारा के अंदर पैदा हुए हैं और यकुम शव्वाल की शब में यानी शबे जुल्फितर के अंदर सनी 256 में उनका इंतकाल हुआ। 62 साल के अंदर 12 दिन कम उनकी उम्र हुई है इमाम बुखारी रहमतुल्लाह अलैह की और वहाँ उनके हालात का इंशाल्लाह आपके उस्ताद आपको सुनाएंगे। उनके हालात जब आप सुनेंगे तो आपके साथ नहीं होगा। उनकी वफात के वक्त कितनी आजमाइश में मुबतला थे कि उन आजमाइशात से परेशान और तंग होकर उनको ये दुआ करनी पड़ी कि अल्लाह तेरी ज़मीन अब मेरे लिए तंग हो गई है, मुझे उठा दो। ऐसे हालात से ना हो आज हम और आप सबको अपने अदब से और इसी उनके मकाम का आप तस्वुर करते हैं तो हमारा दिमाग काम नहीं करता, लेकिन उनके साथ वो हालात कुछ नहीं मालूम। आप ये राह ही ऐसी है, यहाँ आपको मशक्क़तें और तकलीफें उठाना ही उठाना है। इसलिए आप भी इल्म की राह में आपको भी इस तरह के हालात आजमाइशें और मिजाजें और तकलीफें पेश आवें तो उससे जो है बददिल होने की या मायूस होने की ज़रूरत नहीं है, बल्कि ये तो है कबूलियत की निशानी है। अगर तुम किसी साहब रमतुल्लाह को मानते तो भाई आप किसी जगह जाने के लिए निकले, आप सूरत से बम्बई जाने के लिए ट्रेन में सवार हुए तो आप ट्रेन में बैठने के बाद जब कोई स्टेशन आएगा ना जहाँ गाड़ी ठहरेगी तो आप खिड़की में से मुंह निकाल करके देखेंगे तो ये कौन सा स्टेशन आया, तो किसी से पूछा है कौन सा आया नवसारी आया, तो आपको इतमान हो बराबर मैं सही गाड़ी में बैठा हूँ, ये गाड़ी पहुँचाई कहाँ जा रही है। लेकिन अगर स्टेशन आया आपने मुंह निकाल करके देखा, किसी को पूछा ये कौन सा स्टेशन है, ये कोसंबा है, तो आप घबरा जाएंगे। अरे तो मैं तीस मिनट वाली गाड़ी में बैठ गया। मतलब यह है कि इस राह में हमारे अकाबिर जिन हालात से गुजरे हैं, जिन इम्तिहानात से गुजरे हैं, जिन मुजाहदों से गुजरे हैं, अगर वही हालात वही इम्तिहानात वही मुजाहदे हमें पेश आवे तो समझो कि हम सही गाड़ी में बैठे हैं। तो परेशान होने की जरूरत नहीं है बल्कि खुश होने की जरूरत। अल्लाह का एहसान सही ठीक ठाक मांगा, तो इस तरह से परेशान हो इसको मेहनत से पढ़े, इसके लिए जितने आप मशक्कत उठा सकते हैं तो अभी करने के लिए आपको उठाना चाहिए। बारह इमाम बुखारी रहमतुल्लाह अलैह ने इस किताब को तरतीब दिया 16 साल हर साल उम्मीद में। दस शेख ने जो है कराइन को सामने रखते हुए ये बताया है कि वह सन 217 में इसकी तालीफ की शुरुआत हुई और 233 में उनके इसकी तालीफ मुकम्मल हुई 16 साल के अंदर। तो जिस वक्त इसकी तालीफ शुरू हुई उस वक्त इमाम बुखारी की उम्र 23 साल की, और जब मुकम्मल हुई उस वक्त इमाम बुखारी रहमतुल्लाह की उम्र 39 साल की। बहरहाल ये बड़ी मेहनत से इन्होंने इसको मुरतब किया और दुनिया ने लोहा माना इनका। हज़रत मुफ्ती शरीफ उनकी पति साहब फरमाते हैं कि अरब जो है अरब वो दूसरी किसी कौम की सलाहियत को और उनकी खूबियों को जल्दी से तस्लीम नहीं करते, लेकिन सारी दुनिया ने इमाम बुखारी की जलालत शान को तस्लीम किया मानना पड़ा। वो उर्दू में कहते हैं जादू वो है जो सर पर चढ़ कर के बोले। तो बहरहाल जिन सलाहियतों का हर एक कोई करार करना पड़ता है तो जो मुखालिफिन हैं उनको भी तब पता चलेगा कि वाकई बहरहाल वहाँ मुखालिफ़ की इस मेहनत को सारी दुनिया ने तस्लीम किया और आज सारी दुनिया इसको कह रही है। इसीलिए सब ने इसके ऊपर फैसला यही किया, सब कुतुब बातों में पता मिला है कुरान के बाद सारी किताबों में सबसे ज़्यादा सही ये जो उसको अवार्ड दिया है, ये अवार्ड ऐसे ही पैसे देकर मुफ्त में रिश्वत देकर हासिल सब लोगों ने ये अवार्ड बराबर जो माहिरीन थे ना उन्होंने खूब जांच परख करके और जो है ठोक बजा करके ये अवार्ड उनको दिया है। खैर बहरहाल हमें भी मेहनत से इसको पढ़ने की जरूरत है। कुतुब और मुख्तलिफ यानी उन्वानात जो कायम किए हैं एक बड़ा उन्वान किताब का है, मुख्तलिफ अनवा मुख्तलिफ गोया अनवाउल अहकाम अहकाम की मुख्तलिफ अनवा से ताल्लुक़ रखने वाली हदीस है जिसमें जिक्र की जाए उसको कहते हैं किताब उन्वान। और एक नौ से के हुक्म से ताल्लुक़ रखने वाली हदीस है जिसमें जिक्र की जाए उसको बाप कहा जाता है। इन्होंने कुतुब और अबवाब के ऊपर इस किताब को तकसीम किया है और अबवाब के उनवानात कायम किए हैं। इन्हीं उनवान को कहते हैं तर्जमतुल बाब। क्या मैं कहा करता हूँ तो भाई यूसुफ और सुलेखा पढ़ी पूरी और पूछा जब पूरी हुई जब पूछ रहा है कि यूसुफ कौन थी और सुलेखा कौन था, ऐसा तर्जमतुल बाब तर्जमतुल बाब कि ये तर्जमतुल बाब का लफ्ज़ उस्ताद बोलते रहते हैं और बहुत से वो होते हैं जिनको आखिर में भी पूछेंगे तर्जमतुल बाब यानी क्या। उर्दू में जिसको उनवान कहते हैं क्या उनवान किसी मजमून के ऊपर, तो आप अखबार में मदामीन पढ़ते हैं किताबों में मदामीन पढ़ते हैं, बात किताबें ऐसी होती हैं जो मुख्तलिफ मदामीन पर मुश्तमिल होती हैं, तो जब नया मजमून शुरू होता है तो नया उनवान भी होता है। तो ये बाप के साथ बाप के बाद असल हदीस सनद वाली लाने से पहले कुछ कलिमात इमाम बुखारी इसमें शामिल कर लेते हैं, उसी का नाम है क्या तर्जमतुल तराजिम अबवाब जमा है। यानी गया इस बाप का उनवान ये है, जो उनवान उन्होंने कायम किया है उसी उनवान के से ताल्लुक़ रखने वाली हदीस اس باب میں وہ ذکر کریں گے. اسی لیے پڑھانے والے اس بات کا اہتمام کرتے ہیں کہ حدیث کو باب کے ساتھ کیا تعلق ہے. سنا ہے کہ نہیں؟ جب امام بخاری جب باب کا یہ عنوان قائم کیا اور اس عنوان کے بعد اس حدیث کو لائے تو یہ اس حدیث سے یہ عنوان کیسے ثابت ہو رہا ہے؟ یہ جو اہتمام کرتے ہیں پڑھانے والے اس کی بڑی وجہ دی ہے. اور اس کے لیے ہمارے شیخ شیخ الحدیث حضرت مولانا محمد زکریا صاحب بلا رہے ہیں, بڑا اہتمام کیا, مستقل کتاب تصنیف فرمائی تراجم الباب الباب تراجم. ویسے امام بخاری کی اس کتاب کی تشریح کے متعلق علامہ سخاوی رحمۃ اللہ نے لکھا ہے کہ لوگ کہتے ہیں, مانخین نے لکھا ہے کہ بھائی ایسی کوئی شرح جو بخاری کا حق ادا کرے تک لکھی نہیں گئی. پھر وہ کہتے ہیں کہ ہمارے استاد حافظ ابن حضرت خلائی ہم کو یہ علامہ سخاوی کے استاد ہو, ہمارے استاد نے جو شرح لکھی اس نے گویا امت کے سر کے اوپر قرض تھا وہ ادا کر دیا. تو واقعی ہے کہ اب ترجمۃ الباب کے سلسلے میں باب کے عنوانات کی حدیث کے ساتھ کیا مناسب ہے, ایسے تو تمام جو ہے شرح اس کا اہتمام کرتے ہیں, لیکن حضرت شیخ رحمۃ اللہ علیہ نے اس موضوع پر ایک مستقل کتاب تصنیف فرما کر اس کے اس کا جو حق ادا کیا ہے. پڑھانے والے ماہرین کہتے ہیں کہ یہ قرض باقی تھا وہ حضرت شیخ رحمۃ اللہ علیہ نے ادا کیا. بہرحال ان چیزوں کا اہتمام ہونا چاہیے. پڑھنے کے سلسلے میں آپ حضرات حدیث پڑھیں گی کہ امام بخاری نے باب قائم کیا ہے, باب ان کے بتائیں رضی اللہ عنہ رسول اللہ صلی اللہ علیہ وسلم. ترجمۃ الباب کا مطلب سمجھے نا, ترجمۃ الباب یعنی باب کا عنوان, گجراتی میں جانے مٹھاڑو کے مٹھاڑو شیرشک سو جو عنوان. اور اسی لیے عنوان جو قائم کیا امام بخاری کی کوشش یہی ہوتی ہے کہ اس باب کے اندر جو روایتیں لائیں گے ان روایتوں کے ذریعے سے عنوان بھی عنوان. اب عنوان میں مختلف کی چیزیں ہوتی ہیں, کبھی تو عنوان ہوتا ہے دعویٰ, یعنی گویا اس عنوان کو اس انداز سے پیش کرتے ہیں امام بخاری ایک دعویٰ کر رہے ہیں, اور آگے جب حدیث لائیں گے اس کے ماتحت تو ان حدیث کے ذریعے سے اس دعوے کو وہ کیا کریں گے, ثابت کریں گے. کبھی ایسا کسی کی تردید کرنا چاہتے ہیں, امام بخاری سے پہلے جو بڑے بڑے علماء گزرے ہیں کسی نے اس مسئلے میں جو رائے اور مسئلہ اختیار کیا ہے, امام بخاری اس مسئلہ کی تردید کرنا چاہتے ہیں تو اس کے لیے یہ عنوان قائم کیا. آگے جو حدیث آئیں گی اس حدیث کے ذریعے سے وہ اس عنوان کو ثابت کرتے ہیں. بہرحال مختلف مقاصد ہوتے ہیں عناوین کے, ان تراجم کے, وہ شرح نے بیان کیے ہیں, آپ کے اساتذہ ان شاء اللہ بیان کریں گے. تو یہ خاص چیز ہے جو اس بخاری میں پڑھتے ہوئے اس کا اہتمام کیا جاتا ہے. لیکن میں نے جیسا کہا کہ آپ کو تھا آپ کو پہلی توجہ رکھنی ہے کس کی طرف, الفاظ حدیث کی. یہی حضور صلی اللہ علیہ وسلم کا فرمودہ اور آپ کی زبان مبارک سے نکلے ہوئے کلمات جن میں نور 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 ہی ہے وہ یہی ہے. یہ ساری بحثیں جو ہیں تو ہم جیسے لوگوں نے بعد میں کی ہیں, لیکن اصل اس کی طرف توجہ دی. اور یہ سند کے جیسے سند مسلسل کے ذریعے سے ہمارا اس کے ساتھ جوڑ قائم ہو جائے, ہم بھی گویا اس سنہری زنجیر کے اندر شامل ہو جائیں سلسلہ الزام کے اندر, یہ ہماری کوشش. اس لیے یہ پڑھا جاتا ہے, اگر کوئی خیرادری بھی مت کرو تو اہتمام کرو. ایسی یہ بات یہ بھی سمجھ لو, سمجھ کر کے پڑھنے کا اہتمام کرو. جو نور نلا بہت اچھا ہے, اس کا بھی اہتمام ہونا چاہیے تاکہ کتاب پوری سمجھ میں آئے. لیکن مقصد تو یہ اس سلسلے صنعت کو ہمارے ہمارا ہمیں اپنے آپ کو نبی کریم صلی اللہ علیہ وسلم کے ساتھ جوڑنا ہے, وہ اصل مقصد ہے. اس کی طرف سے غفلت ہونی نہیں چاہیے. حضرات معاذ یہ بڑے بڑے محدثین بڑے ہیں, امام بخاری امام ابو داؤد علیہ السلام, انہوں نے کیا کیا, انہوں نے خالی حدیثیں سنی محفوظ کی اور ان کو مرتب کر کے ان کے سامنے پیش کیا. ان کی کوئی تقریریں یہ تو حضرات میں ابا کی یہ جو بات چل رہی ہے یہ بھی امام بخاری نے کیا ہے. بخاری اتہاس ستہ میں یعنی حدیث کی یہ چھ جو کہ مشہور کتابیں ہیں ان میں امام بخاری کی خصوصیت سمجھی جاتی ہے تراجم ادواب, اور اسی پر اس لیے بحث کرتے ہیں. ورنہ دوسرے محدثین نے اس کی طرف بھی کوئی توجہ نہیں کی. تو بہرحال یہ اصل تو حدیثوں کے ساتھ ہمارا تعلق ہونا تھا. حدیث سمجھو, حدیث کا مفہوم سمجھو, اور اس نور کو اپنے اندر داخل کرنے کی کوشش کرو. دوسری بات یہ ہے کہ یہ علم جو ہے نا, یہ نظریاتی علم نہیں ہے, بلکہ اس کا تعلق عمل سے. بعض علوم جو ہے نظریات, منطقی خواب نے پڑھی فلسفہ پڑھا ہونا ہے کہ نہیں, اسی طریقے سے معنی صرف نہ ہوا, یہ نظریاتی علوم ہے, وہ عملی چیز نہیں ہے. اس میں ہمیں کوئی عمل کرنا پڑتا, اور بعض علوم جو ہیں جو عملی ہوتے ہیں, تو اس میں اصل مقصود عمل ہے. تو ہمارے مدر مفتی محمد رفیع صاحب عثمانی دامت برکاتہ فرماتے ہیں کہ ہمارے یہاں علم دین پڑھایا جاتا ہے, سکھایا نہیں جاتا. پڑھایا جاتا ہے, سکھایا نہیں جاتا. جیسے بہت سے مدرسوں میں یہ ٹیلرنگ کلاس ہوتا ہے, درزی یعنی سلائی کا کام سکھاتے ہیں. سلائی کا کام سکھانے والا استاد کیا کرتا ہے, ٹیبل کے اوپر بنا ہوا ہوتا ہے, اس پر کرتا, کرتے کو بنانے کے عیسائی کی ٹیبل پر کر کے بنائے بتائے گا نقشہ یہ کہتے ہیں. یہ تو ایک نظریاتی چیز ہے, لیکن حقیقت اس کو عملی طور پر باقاعدہ کپڑا لا کر کے کٹنگ کروا کر کے مشین پر بٹھا کر کے اس کے ذریعے سے اس کو سلوایا جائے, یہ کیا ہوا, یہ عملی درجہ ہوا. وہ نظریاتی تھا, ٹیبل پر جو سکھلایا وہ نظریاتی. ہم یہاں درسگاہ میں بیٹھ کر کے آپ کے سامنے جب تقریریں کرتے ہیں وہ سب نظریاتی ہے, لیکن آپ کو اس کو اپنے اعمال کے اندر اتارنا ہے. بھائی یہاں کتاب الآداب میں کھانے کے آداب آئے ہیں, اب اس پر بحث کریں گے. دائیں ہاتھ سے کھانا کیا درجہ رکھتا ہے, بسم اللہ پڑھنا کیا درجہ رکھتا ہے, واجب ہے, سنت ہے, ادب ہے, مستحب ہے, کیا ہے, تو ساری بحثیں تو ہوں گی, لیکن ایک اس کا عملی پہلو ہے کہ واقعتاً کھانا کھاتے وقت آدمی ان ساری چیزوں کا اہتمام, یہی اصل مقصود ہے. اس لیے یہ آداب کے متعلق اور زندگی کے طریقوں کے متعلق نبی کریم صلی اللہ علیہ وسلم کے جو ارشادات ہیں, ان کو اپنی زندگی میں اتارنے کی ہمیں کوشش کرنی چاہیے. ہم اس کی طرف توجہ کرتے, یہ بڑی کمزوری جو ہماری ہے وہی, اور وہی اسی کا نتیجہ ہے کہ ہمیں یہ چیزیں یاد رہتی. یاد تو اسی وقت رہے گی جب ہم اس پر عمل کا, اس لیے طے کر لو جو حدیث پڑھیں گے اس پر عمل کریں گے, اس کے مناسب ہوگا. لہ حضرات محدثین کا مزاج یہی تھا. امام احمد بن حنبل کے حالات ہم سنائیں گے آپ کے استاد امام بخاری کا عمل یہی تھا کہ ہم جو حدیث پڑھیں گے اس پر کیا کریں گے. امام احمد کہتے ہیں ہم نے پڑھا کہ نبی کریم صلی اللہ علیہ وسلم نے جو ہے وہ سینگی لگوائی, خون نکلوایا علاج کے طور پر, اور سینگی لگانے والے معالج کو آپ نے اجرت کے طور پر یہ دیا. فقط اس پر عمل کرنے کے لیے انہوں نے, حالانکہ یہ بیمار نہیں تھے, جن کو سینگی لگانے کی بیماری کی وجہ سے ضرورت, لیکن انہوں نے سینگی اس لیے لگوائی کہ نبی کریم صلی اللہ علیہ وسلم اس طریقے پر کیا ہو جائے, عمل ہو جائے, اور باقاعدہ انہوں نے بھی اجرت ادا کی. تو کہنے کا حاصل یہ ہے کہ ہمیں بھی اپنی زندگی میں ان ساری چیزوں کو لانا ہے. جب تک یہ لائیں گے تب گویا حقیقت مسلموں کی برکت حاصل ہوگی. اس کا اہتمام امام بخاری رحمۃ اللہ نے یہاں باب قائم کیا ہے. یہاں ساری بہت ساری بحثیں ان شاء اللہ آپ کے استاد یہ یوں بھی بحثیں آپ کے سامنے پیش کریں گے. لیکن میں نے جیسا کہ کہا نا, مقصود جو ہے یہ ہونا چاہیے. یہاں انہوں نے شروعات باب سے کی, یہاں کتاب سے شروعات ہونی چاہیے تھی. دراصل امام بخاری اپنی کتاب کو وہی کے بیان سے شروع کرنا چاہتے تھے, اور وہی کے بیچ میں دوسری کوئی انواع نہیں ہے, یہ ایک ہی نو ہے, اس کو بیان کرنا ہے. جیسا کہ ایک نو کو بیان کرنا ہے تو اس کے لیے بھی کتاب والا عنوان چلتا ہے, اس کے لیے باب کا عنوان, اور اس کے بعد پھر جو آگے عنوان آ رہا ہے وہ کتاب العنوان آ رہا ہے, کیونکہ وہاں مختلف انواع بیان کریں گے ایمان سے تعلق رکھنے والے. بارہ یہاں باپ سے انہوں نے شروعات اسی لیے کی ہے. تو باپ میں کئی پکان بدل ہوئی, نبی کریم صلی اللہ علیہ وسلم کی طرف वही की शुरुआत कैसे हुई और कपौल लाजर और बारी तारा का शाद ना वही ना रही कतमा वही ना इलामी। यहाँ दो जुमले हैं, एक तो कई पकाना बदू वगैरह रसूल ये और दूसरा बारी तारा का शाद ना वही ना, ये दो गया तर्जमतुल बाप के दो जुमले। कितने दो ये उन्वान जो है इस उन्वान में दो अलग अलग जुमले। अभी इमाम बुखारी ने ये दो हदीसें पेश की हैं उससे ये दोनों या कोई एक साबित हो जाए तो तर्जमतुल बाप के साथ ये इन्ना वहीना वाली जो आयत पेश की है तो शुरा लिखते हैं इस आयत को ला करके इस बात की तरफ इशारा करना चाहते हैं ये हुजूरात उनके इशारा जो है कि वही गैर मतलू है। हदीस कुरान जो है वही है मतलू है, कुरान ऐसी वही है जो आपको उतरी और हम उम्मत उसकी तिलावत करती है और ये हदीस जो है ये भी वही है। वही के नतीजे में आपने ये बातें इशाद फरमाई ममायन के कौनिल हवा इन हुआ इल्ला वाहियुहा। नबी अपनी ख्वाहिशात से कोई बात नहीं करते बल्कि जो कुछ भी बोलते हैं वो अल्लाह की बेची हुई नहीं होती है, इसलिए हदीस को वही है खैर मतलू कहा गया है। और ये आयत जो लाए हैं क्योंकि इमाम बुखारी ने इस किताब को अहादीस के लिए मुरतब फरमाया है तो ये बतलाना चाहते हैं कि वही गैर मतलू जो है वो नबी करीम सल्लल्लाहु खास नहीं है। दूसरे अम्बिया अलैहिस्सलाम भी जो बातें इरशाद फरमाते थे उनकी वो बातें भी क्या होती थी वही है। ये जो हमारे कौनिल हवा इन वही यू हा ये हुजूर सल्लल्लाहु अलैहि वसल्लम की खसूसियत नहीं है, हर नबी का हर नबी की जबान से जो निकलता है वो क्या होती है वही के अल्फाज। बाद वो हैं जो बाकायदा किताबी शक्ल में उतारे हुए होते हैं पढ़े जाते हैं वही वही मतलू कहलाती है और वो बाद वो है जो वो नबी अपनी जबान से अदा करते हैं वो वही गैर मतलू कहलाती है। इस आयत को लाकर इशारा देना चाहते हैं कि वही गैर मतलू नबी करीम सल्लल्लाहु अलैहि वसल्लम तमाम अंबिया किराम की बातें जो हैं इसी में शुरू हैं। आगे फिर वो रिवायत लाए हैं और ये दूसरा संख्याशात इन नमल भी नियात वही नमाले मेरे मानवा ये अमाल का मदार नियात नियतों के ऊपर है। ये ला करके गया आप लोगों को भी इस बात की तरफ मुतवज्जह करना चाहते हैं कि आपने ये तिलावत और किताब शुरू की है पढ़ रहे हैं तो ज़रा अपनी नीयत को भी दुरुस्त मोमिन का हर अमल जो है हर अमल से पहले उसको अपनी नीयत को दुरुस्त करना जरूरी है। तसीह नीयत बहुत बुनियादी चीज़ है बल्कि सारी जिंदगी का खुलासा अगर देखा जाए तो वही है। हमारे हजरत शेख मौलाना ज़करिया साहब ने आबीदी के अंदर लिखा है कि हजरत मौलाना हबीब रहमान साहब लुधियानवी रहमतुल्लाह अलैह रईस उल अहराब उनका लकब था, जंग आज़ादी में बड़ा हिस्सा लिया था, बड़े लीडर थे, उनके बेटे भी हैं उनके हम नाम पोते वो भी देखना हो तो लीडरी कैसी है उनकी लीडरी नहीं लीडरी दोबारा वो का एक मरतबा उन्होंने अदर शेख से सवाल किया कि तस्वीर क्या बला है। अदर शेख ने क्या फरमाते हैं इतना तो बड़ा लंबा है क्या। मैंने जवाब में कहा कि बस तस्वीर नहीं है, उसकी शुरुआत इन हमारा हमारों की नियत से होती है और उसका उसकी इंतहा जो है अंताब तरा होकर होती है। तो ये सुन करके फड़क भी तो मैं तो दिल्ली से ट्रेन में बैठ कर के आ रहा था या सहारन को उतरा पूरे रास्ते में ये सोच रहा था कि आप अगर मेरे सवाल के जवाब में ये कहेंगे तो मैं उस पर यह एतराज़ करूँगा, ये कहेंगे तो ये एतराज़ करूँगा, लेकिन आपने तो ऐसा जवाब दिया तो मुझे कोई एतराज़ करने का मौका ही हकीकत तो यही है। ये एक हदीस नहीं है बल्कि पूरी शरीयत का खुलासा बयान कर दिया है क्या तस्वीर है। इसीलिए इस हदीस को हजरत मुहद्दिसी ने भी बड़ी अहमियत दी है और बहुत सोने तो यूँ कहा कि भाई इसको बड़ी इस हदीस की से कोई आदमी जैसे कि अब्दुलरहमान इब्ने मेहदी रहमतुल्लाह अलैह बहुत बड़े मुहद्दिसी उन्होंने लिखा है कि कोई आदमी हदीस के मौजू पर किताब लिखना चाहे तो उसको चाहिए कि अपनी किताब की शुरुआत इस हदीस के जरिए से करें। इसलिए इस हदीस का लकब है तलिया तो कुतुबिल हदीस। तलिया तलिया असल में कहते हैं वह लश्कर की आगे की जो टुकड़ी होती है जिसको मुकदमतुल जैश भी कहा जाता है, तो वो वह हर हदीस की किताब का तलिया है, पहला है हिसाब ये है कौन सी सत्तावी रमतुल्ला फरमाते हैं कि हमारे असलाफ अपनी किताबों को इस हदीस से शुरू करने को पसंद फरमाया करते हैं। इस हदीस की बड़ी अहमियत है। इमाम अबू दाऊद रहमतुल्लाह अलैह फरमाते हैं तो मैंने नबी करीम पाँच लाख हदीसें हासिल की और उनमें से इंतखाब करके 4,800 हदीसें अपनी किताब सुनाने अबू दाऊद के अंदर मुरतब करके उम्मत के सामने पेश की और पूरे ज़खीरे हदीस का खुलासा यानी तो अगर कोई आदमी इन 4 हदीसों पर अमल कर ले तो वह उसके दीन के लिए यकील मारा ले दीन ही अरबा तो हदीस पूरे हदीस के ज़खीरे में से दीनदार बनने के लिए 4 हदीसें काफ़ी हैं। उन 4 हदीसों में से ये है तुमने माला मारो पूरे इबादात का शोबा इसी से दुरुस्त हो जाता है। हम तो ज़िंदगी भर अपनी नियतें दुरुस्त नहीं कर पाती। दोबारा ये बहुत अहमियत की हदीस है, इसीलिए मुहद्दिसीन अपनी किताबों में इसको शुरू में लाने का इस्तेमाल करते हैं। इमाम बुखारी रहमतुल्लाह अलैह ने भी अपनी किताब की शुरुआत इसी से की। आपने मिश्कात पढ़ी, मिश्कात की शुरुआत भी इसी से हुई थी। दोबारा ये बड़ी अहमियत रखती है तो कमाल की दुरुस्तगी का मामला वही नमाज़ भी नहीं मानवा फिर हर आदमी को वही मिलता है जो उसने लिए। मतलब यह है कि उसकी नीयत के मुताबिक अल्लाह तआला की तरफ से उसको अजर दिया जाता है जैसी नीयत की है। कभी ऐसा होता है अमल एक है लेकिन नीयतें कई हैं, तो नीयतों के मुताबिक होने की वजह से उसका सवाब भी बढ़ जाएगा। आप मस्जिद में नमाज आने के जमात के साथ नमाज पढ़ने के लिए घर से निकले लेकिन खाली इतनी नीयत नहीं, दिल में ये भी ख्याल है क्या कि वहाँ किताब की तालीम भी होती है तो मैं उसमें भी शिरकत करूँगा और रोज़ाना नमाज के लिए आने वाले हमारे साथियों में से कोई अगर बीमार है तो मैं उसकी इजाज़त भी कर लूँगा। नमाज के साथ नमाज तो पढ़नी ही असल का मकसद ये है लेकिन साथ में ये सारे इरादे मुख्तलिफ कर दिए तो उस सूरत के अंदर खाली जमात के साथ नमाज पढ़ने ही का सवाब नहीं बल्कि इन सारे कामों का काम हालांकि जाना जिनने जमात की नमाज साथ नमाज पढ़ने के लिए वो एक ही अमल लेकिन नीयतें कई थी इसलिए सवाब भी उसको कई मिली। लोगों ने लिखा है कभी एक आदमी ने अपने घर के अंदर खिड़की लगाई, रोशनदान लगाया, वेंटिलेशन लगाया, रोशनी असल तो वेंटिलेशन लगाया जाता है काहे के लिए रोशनी और हवा के लिए लेकिन साथ में उसने ये नीयत भी की अजान की आवाज़ भी आएगी तो हवा और रोशनी तो आने वाली ही है लेकिन अजान की आवाज़ आएगी इस नीयत की वजह से उसको इस वेंटिलेशन के रखने पर सवाब भी मिलेगा। दोबारा हमें हमारे अकाबिर के हालात जो है ना उनको अगर आप पढ़ेंगे ना तो उसमें कोई भी काम होता था तो वो पहले ये कहते थे क्या नीयत करें इसमें क्या वो नीयत करना हमें सिखा दे। एक मरतबा इन चीज़ों का अहतमाम होना चाहिए। नीयत के दुरुस्त इमाम बुखारी रहमतुल्लाह अलैह इसके लिए इसको शुरू किया है। ये सारी बातें दूसरी जो है इंशाल्लाह इन भी बातें आप अपने उस्तादा से सुनेंगे। अल्लाह तआला ने आप हज़रात को जो मौका और सहानियत अता फरमाई आप इस किताब को पढ़ने शुरू कर रहे हैं, उसको गनीमत समझें, उसकी कदर करें और मैं इसके लिए हमारे बुजुर्गों ने जिन आदाब और जिन उनका जिन चीज़ों का ख्याल रखने के लिए कहा है उसका अहतमाम करके इन शरकारा से अल्लाह तला उस सिलसिले को मुबारक करें, आपके लिए भी मदरसे के लिए भी मदरसे के जिम्मेदारों के लिए भी ऐसा मौका है के लिए बड़ी खुशी की बात है। लेकिन ये खुशी खुशी इसी वक्त होगी जबकि इन सारी चीज़ों का ख्याल रखना है। इन चीज़ों का अगर ख्याल नहीं रखेंगे सारी किताब शुरू कर देना ये काफ़ी ज़्यादा लाभ है। एक बात कहना भूल गया, शुरू में मैंने खुतबे में हदीस पढ़ी थी हज़रत अब्दुल्लाह इब्न उमर इतिहास हदीस रहमत الرحمون يرحمكم الرحمن تبارك وتعالى ارحموا من في الارض يرحمكم من في السماء اس کو حدیث رحمت کہتے ہیں۔ اس کا دوسرا نام ہے حدیث مسلسل بالاولیہ۔ ہر شاگرد نے اپنے استاد سے اور ہر راوی نے اپنے مروی انہوں سے سب سے پہلے یہی حدیث سنی، اس لیے اس کو کہتے ہیں مسلسل بالاولیہ۔ ہم نے بھی اپنے شیخ اور مرشد شیخ الحدیث حضرت مولانا محمد زکریا صاحب رحمۃ اللہ سے سب سے پہلے یہی حدیث سنی، اور انہوں نے اپنے استاد اور شیخ حضرت مانا خلی احمد سے سب سے پہلے یہ حدیث سنی، انہوں نے حضرت مولانا عبدالقیوم صاحب مدانوی رحمۃ اللہ علیہ سے سب سے پہلے یہ حدیث سنی۔ حضرت مولانا عبدالقیوم صاحب مدانوی جو ہیں، حضرت مولانا عبدالحی صاحب جو حضرت سید صاحب کے قافلے میں تھے شیخ الاسلام، ان کے صاحبزادے ہیں، بھوپال میں رہتے ہیں، ان سے سب سے پہلے حدیث سنی۔ انہوں نے اب حضرت شاہ محمد اسحاق صاحب رحمۃ اللہ علیہ سے سب سے پہلے یہی حدیث سنی، انہوں نے اپنے نانا حضرت شاہ عبدالعزیز صاحب رحمۃ اللہ علیہ سے یہی حدیث سنی، انہوں نے اپنے والد بزرگوار شاہ ولی اللہ صاحب دہلوی رحمۃ اللہ علیہ سے سب سے پہلے یہی حدیث سنی۔ آگے کی سند جو ہے ان کا رسالہ ہے جو مسلسلات کے نام سے مشہور ہے، الفضل المبین مسلسل نبی الحبیب الامین، نام تو پورا یہ ہے لیکن مختصر نام جیسا اس کا بخاری شریف میں ویسا اس کا مختصر نام کیا ہے مسلسل، اس میں وہ سنت لکھی جاتی ہے۔ بحمدك وتبارك اسمك وتعالى جدك ولا إله غيرك، لا إله إلا الله الأحد الصمد الذي لم يلد ولم يولد ولم يكن له كفوا أحد، لا إله إلا الله الحنان المنان بديع السماوات والأرض ذو الجلال والإكرام، اللهم لك الحمد كله ولك الشكر كله ولك الملك كله وبيدك الخير كله وإليك يرجع الأمر كله، اللهم لا أحصي ثناء عليك أنت كما أثنيت على نفسك، اللهم لك الحمد حمدا دائما مع دوامي ولك الحمد حمدا خالدا مع خلودي ولك الحمد حمدا لا منتهى له دون مشيئتك ولك الحمد حمدا لا يجزي قائله إلا رضاك ولك الحمد حمدا عند كل طرفة عين وتنفس كل نفس، اللهم يا عليم يا حليم يا كريم يا رحيم، اللهم يا كبير يا سميع يا بصير يا من لا شريك له ولا وزير له ويا خالق الشمس والقمر المنير ويا عصمة البائس الخائس المستجيب ويا رازق الطفل الصغير ويا جابر العزم الكثير، ندعوك دعاء البائس الفقير كدعاء المضطر الغريب اقوام خلات لك رقبته وفاضت لك عبرته وذل لك جسمه فرغم لك انفه اللهم لا تجعلنا بدعائك ربنا شقيا وكلنا رؤوف رحيما. اللهم صل على سيدنا ومولانا محمد وعلى ال سيدنا ومولانا محمد كما صليت على سيدنا ابراهيم وعلى ال سيدنا ابراهيم انك حميد مجيد. اللهم بارك على سيدنا ومولانا محمد وعلى ال سيدنا ومولانا محمد كما باركت على سيدنا ابراهيم وعلى ال سيدنا ابراهيم انك حميد مجيد. اللهم صل صلاه كامله وسلم سلاما تاما على سيدنا محمد تنحل به الوقد وتنفرج به الكرب وتقضى به الهوائج وتنال به الروائب وحسن الخواتيم ويستشرق الغمام بوجهه الكريم وعلى اله وصحبه في كل لمحه ونفس بعدد كل معلوم لك. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا اغفر لنا ذنوبنا واسرافنا في امرنا وثبت اقدامنا وانصرنا على القوم الكافرين. ربنا اغفر لنا ولاخواننا الذين سبقونا بالايمان ولا تجعل في قلوبنا غلا للذين امنوا ربنا انك رؤوف رحيم. ربنا لا تزغ قلوبنا بعد اذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما. اللهم وفقنا لما تحب وترضى من القول والعمل والفعل والنية والهدى. اللهم اجعلنا هادين مهتدين غير ضالين ولا مضلين سلما لأوليائك وحربا لأعدائك. نحب بحبك من أحبك ونعادي بعداوتك من خالفك من خلقك. اللهم أغننا بالعلم وزينا بالحلم وأكرمنا بالتقوى وجملنا بالعافية. اللهم آتنا أفضل ما تؤتي عبادك الصالحين. اللهم لا تجزي منا صالح ما أعطيتنا. اللهم استر عوراتنا وامن رواتنا. اللهم احسن عاقبتنا في الامور كلها واجرنا من خزي الدنيا وعذاب الاخره. يا الله تو ہمارے گناہوں کو معاف فرما، ہماری خطاؤں سے درگزر فرما. گنہگار ہیں، ستاکار ہیں، قصوروار ہیں، اب تک کی ہماری زندگی تیری نافرمانیوں میں گزری. جن کاموں کو کرنے کا تو نے حکم دیا ان کو بجا نہیں لائے، جن چیزوں سے تو نے منع فرمایا انہی کا ارتکاب کرتے رہے، گناہ کر کر کے لذتیں حاصل کرتے رہے اور تیرا دیا ہوا رزق کھا کھا کر تیرا مقابلہ کرتے رہے. اے اللہ، اگر تو نے ہماری مغفرت نہیں فرمائی ہمارا کوئی ٹھکانہ نہیں رہے گا. مولا معاف کر دے، مولا معاف کر دے، مولا معاف کر دے. تجھے معافی بہت پسند ہے. بندے جب تجھ سے اپنے گناہوں کی مغفرت چاہتے ہیں خوش ہو کر تو اپنے فرشتوں سے کہتا ہے کہ یہ بندے جانتے ہیں کہ ان کے گناہوں کو میرے علاوہ کوئی معاف نہیں کر سکتا. یقیناً اللہ آپ ہی ہمارے گناہوں کو معاف کر سکتے ہیں. ہماری مغفرت فرما، ہمارے والدین کی مغفرت فرما، ہمارے اہل و عیال کی مغفرت فرما، ہمارے بھائی بہن اور ہماری اولاد در اولاد کی مغفرت فرما، ہمارے اجزاء اور اقارب کی مغفرت فرما، ہمارے اساتذہ اور مشائخ کی مغفرت فرما، ہمارے دوست اور احباب محسنین و متعلقین مخلصین و محبین کی مغفرت فرما. اے اللہ، جنہوں نے ہم سے دعاؤں کے لیے کہا لکھا، جو ہم سے دعا کی توقع رکھے ہوئے ہیں ان کی مغفرت فرما. تمام مومنین و مومنات، مسلمین و مسلمات، پوری امت محمدیہ کی مغفرت فرما. ہمارے چھوٹے اور بڑے، ظاہر اور پوشیدہ، اگلے اور پچھلے سارے گناہوں کو معاف فرما، ہماری سیئات کو حسنات سے مبدل فرما، گناہوں کی نفرت اور نیکیوں کی رغبت ہمارے قلوب کے اندر ڈال دے. ایک لمحے کے لیے بھی اللہ تیری معصیت اور تجھ سے غفلت میں مبتلا ہونے سے ہماری پورے پوری حفاظت فرما. اے اللہ، تیری مرضیات پر ہم کو زیادہ سے زیادہ چلا کر تیری نامرضیات سے ہماری پورے پوری حفاظت فرما. نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں اور سنتوں کو اپنی زندگی کے ہر شعبے میں جاری کرنے اور اپنانے کی ہمیں توفیق و سعادت عطا فرما. حضور اکرم صلی اللہ علیہ وسلم کے طریقوں کی محبت اور غیروں کے طریقوں کی نفرت ہمارے قلوب کے اندر ڈال دے. اے اللہ تمام رضائل سے ہم کو پاک اور صاف فرما کر محاسن اخلاق سے مزین فرما. تیری معرفت و محبت کے انوار سے ہمارے قلوب کو منور فرما. تیری یاد سے ہمارے دلوں کو آباد فرما. دوام ذکر و دوام طاعت کی توفیق عطا فرما. تمام اعمال میں اخلاص اتباع اور احتساب کی کیفیت نصیب فرما. اے اللہ ہمیں ہمارے اہل و عیال اور تمام متعلقین کو صحت قوت عافیت سلامتی دنیا آخرت کی بھلائیوں سے مالا مال فرما. ہماری تمام ضرورتوں کی اپنے خزانے غیب سے کفالت فرما. ہمیں کسی کا محتاج و دستنگر نہ بنا. اے اللہ آج کی اس مجلس کو بے انتہا قبولیت سے کا شرف عطا فرما. اے اللہ تیرے حبیب پاک صلی اللہ علیہ وسلم کے بابرکت ارشادات کا وہ مجموعہ جس کو اے اللہ تو نے قبولیت عطا فرما رکھی ہے, اے اللہ اس کی ابتدا آج کی اس مجلس میں ہوئی ہے. اے اللہ اس کی ابتدا کر کے اے اللہ اس مدرسے نے اپنے ہدف کو انتہا تک پہنچایا ہے. اے اللہ اس مدرسے کو ہر نوع کی ترقیات سے مالا مال فرما. اس کے علمی اخلاقی انتظامی تعلیمی تربیتی اصلاحی معیار کو بلند سے بلند تر فرما. اس کے قائم کرنے والوں چلانے والوں پڑھانے والوں پڑھنے والوں اور اے اللہ تعلق محبت رکھنے والوں مدد کرنے والوں سب کی بے انتہا اے اللہ اے اللہ بے انتہا قبول فرما. اے اللہ اس کو ہر نوع کی ترقیات سے نواز دے. اے اللہ اس سلسلے کو آئندہ اخلاص کے ساتھ مزید ترقیات سے اے اللہ نوازتے ہوئے آگے بڑھانے کی توفیق عطا فرما. اے اللہ جن طلباء نے اس کو شروع کیا ہے ان کو اس پر عمل کا اہتمام نصیب فرما. اس کو پڑھنے کے لیے اطلاف کرام نے جن شرائط و آداب اور حدود و حقوق کی رعایت بتلائی ہے اللہ اس کی رعایت کرنے کی توفیق و سعادت عطا فرما. حضرات اساتذہ کرام کو بھی اے اللہ اس کی سعادت عطا فرما کہ وہ اسلاف کے نقش قدم پر چلتے ہوئے اے اللہ حدیث کے درس کو جاری رکھیں. اللہ اس کی برکات سے سب کو مالا مال فرما. ہم سب سے راضی ہو جا. اے اللہ ہمارے بیماروں کو صحت کاملہ عاجلہ مستمرہ عطا فرما. خاص طور پر اے اللہ حارث بھائی کو بھی صحت کاملہ عاجلہ مستمرہ عطا فرما اور تمام بیمار جو اپنی اپنی جگہ پر بیمار ہیں اور ان کی بیماری کی شدت کی بنیاد پر اے اللہ ان کے اہل خانہ اور متعلقین اے اللہ تشویش کا شکار ہیں. اللہ ان تمام بیماروں کو بھی صحت کاملہ عاجلہ مستمرہ عطا فرما. اس بیماری کو جو پوری دنیا کو اپنی لپیٹ میں لیے ہوئے ہے اللہ اٹھا لے. اے اللہ اپنے مخلوق کو اے اللہ اطمینان و سکون عطا فرما. اپنے فضل کا معاملہ فرما دے. اپنے فضل کا معاملہ فرما دے. تمام مدارس عربیہ مکاتب قرآنیہ مراکز دینیہ خانقاہوں کی مساجد کی تبلیغی و دینی مراکز کی اور تیرے دین کا کام جہاں کہیں جن شکلوں میں ہو رہا ہے اور تیرے یہاں مقبول و پسندیدہ ہے اللہ اس کو قبول فرما. اے اللہ کام کرنے والوں کو اخلاص استقامت ہمت اور حوصلہ عطا فرما. ان کے راستے کی رکاوٹوں کو دور فرما. ان کی مشکلات کو آسان فرما. ان کی ضروریات کی کفالت فرما. ان کو مخلص اور فعال کام کرنے والے افراد عطا فرما. اللہ اس کے لیے جو اسباب و مسائل مطلوب ہیں وہ اپنے خزانے غیب سے مہیا فرما. اللہ جو بیمار ہیں جو مقروض ہیں ان کے قرضوں کی ادائیگی کی شکلیں پیدا فرما. جو پریشان حال ہیں ان کی پریشانیوں کو دور فرما. جو حاجت مند ہیں ان کی حاجتیں پوری فرما. جو قید و بند میں محبوس ہیں ان کو رہائی نصیب فرما. جو مقدمات میں محفوظ ہیں ان کو بری فرما. جو جس مصیبت میں گرفتار ہے اللہ اس کو اس سے نجات عطا فرما. حضور پاک صلی اللہ علیہ وسلم کا امتی جہاں کہیں بھی ہو اس کے ایمان و اسلام کی جان و مال کی عزت و آبرو کی اہل و عیال کی تجارت و زراعت و کاروبار کی ہر چیز کی پورے پوری حفاظت فرما. پورے عالم میں امت محمدیہ جہاں کہیں مظلومیت کا شکار ہے اللہ اس کی برکت نصرت فرما. ظالم کے ہاتھ کو ظلم سے روک دے. اس ملک میں امن و امان کی فضائیں قائم فرما. یہاں بسنے والی قوموں میں آپس میں محبت رواداری حسن سلوک اور جذبہ اخوت کو عام فرما. اللہ جو لوگ ان کے درمیان بغض عداوت اور نفرت ڈال کر کے اپنے ناجائز مقاصد کو حاصل کرنا چاہتے ہیں ان کی سازشوں کو ناکام کر دے. اللہ उनकी साजिशों को नाकाम कर दे। اللهم انا نجعلك في نورهم ونعوذ بك من شرورهم اللهم اقتناهم بما شئت اے اللہ تمام شاعر اسلامیہ کی پوری پوری حفاظت فرما اے اللہ اسلام دشمن اور مسلم دشمن اے اللہ تمام جماعتوں کے سارے ایجنڈوں کو ناکام کر دے اپنے فضل کا معاملہ فرما اے اللہ تو طالبان کی بھرپور نصرت فرما اے اللہ فلسطینی مجاہدین کی بھرپور نصرت فرما اے اللہ اور پورے عالم میں اے اللہ جہاں جہاں امت محمدیہ مظلومیت کا شکار ہے اللہ اس کی بھرپور نصرت فرما ظالم کے ہاتھ کو ظلم سے روک دے ہماری کی اسلامیہ کے اے اللہ سربراہوں کو ہدایت عطا فرما بے دینوں مریدوں کی سربراہی سے ممالک میں نجات عطا فرما کر دیندار امانت دار اے اللہ اے لوگوں کے ہاتھ میں اے اللہ ادار عطا فرما جو اپنے اپنے علاقوں میں شریعت امتحانہ کو جاری و ساری کرنے والے ہوں اے اللہ آج کی اس مجلس میں اے اللہ جن لوگوں نے منتظمین سے خصوصی مقاصد کے لیے دعاؤں کے لیے درخواست کی ہے اللہ ان کے تمام جائز مقاصد کو پورا فرما اے اللہ اور اس مجلس میں موجود تیرے تمام بندوں کی دلی نیک تمنائیں جائز تمنائیں پوری فرما آج تک اس سے مانگ کر کے ہم محروم نہیں ہوئے ابھی اور آئندہ بھی محروم نہ فرما اے اللہ تیرے حبیب پاک صلی اللہ علیہ وسلم نے خیر کی لائن سے جتنا کچھ مانگا ہے تو ہمیں اور پوری امت کو عطا فرما اور شر کی لائن سے جن چیزوں سے بنا چاہیے ان سے ہماری اور پوری امت کی حفاظت فرما اے اللہ تو مانگا وہ بھی عطا فرما مانگنے سے رہ گیا وہ بھی عطا فرما آج تک اس سے مانگ کر کبھی محروم نہیں ہوئے اب بھی اور آئندہ بھی محروم نہ فرما ربنا تقبل منا انک انت السمیع العلیم وتب علینا انک انت التواب الرحیم صلی اللہ تعالیٰ علیہ خیر خلقہ سیدنا و مولانا محمد و آلہ و اصحابہ اجمعین برحمتہ